الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدًا عبده ورسوله أما بعد باب تحريم سماع الغيبة وأمر من سمي غيبة محرمة بردها والإنكار على قائلها فإن عجز أو لم يقبل منه فارق ذلك المجلس إن أمكنه أعوذ بالله من الشيطان الرجيم وإذا سمعوا اللغو أعرضوا عنه وقال تعالى والذين هم عن اللغو معرضون وقال تعالى إن السمع والبصر والفؤاد كل أولئك كان عنه مسؤولا ونبي الدرداء رضي الله تعالى عنه عن النبي صلى الله عليه وسلم قال من رد عن عرز أخيه رد الله عن وجهه النار يوم القيامة أو كما قال رسول الله صلى الله عليه وسلم رواه الترمذی. میرے بھائیوں اور پردہ نشین مدرسے میں بیٹھ کر سننے والی میری محترمہ مائیں اور بہنیں، امام نووی رحمۃ اللہ علیہ ریاض الصالحین میں ایک اور باب قائم فرماتے ہیں اور اس کا عنوان بیان فرمایا تحریم سماع الغیبہ و امر من سمی غیبتا محرمہ، غیبت کے سننے کے حرام ہونے کا بیان اور اس بات کا حکم کہ آدمی غیبت کو سن کر اس کی تردید اور اس کا انکار کرے، اگر اس کی طاقت نہ ہو یا اس کی بات نہ مانی جائے تو پھر وہاں سے مجلس کو چھوڑ دیں. دو مسئلے اس میں بیان کر رہے ہیں اور اس پر سب سے پہلے قرآن کریم کی ایک آیت امام نووی رحمۃ اللہ علیہ لے آئے، وَإِذَا سَمِعُوا اللَّغْوَ أَعْرَضُوا عَنْهُ. اللہ جل شانہ کا ارشاد گرامی ہے، جب بےہدہ بات کان میں پڑتی ہے تو اس سے وہ اعراض کر لیتے ہیں، یعنی نیک بندے وہ ہوتے ہیں جب سب وہ شتم گالی وغیرہ یا دین کا مذاق ہو رہا ہو تو ایسی صورت میں وہ وہاں بیٹھتے نہیں ہیں، یا کسی مسلمان کے خلاف کوئی بات ہو رہی ہو تو وہاں بیٹھتے نہیں ہیں، اٹھ کر چلے جاتے ہیں، یا تو ان کو منع کر دیتے ہیں کہ بھائی ایسی بات نہ کرو، اگر یہ نہ ہو سکے تو وہاں سے اٹھ کر وہ چلے جاتے ہیں اور وہ بالکل دھیان نہیں دیتے. والذین هم عن اللغو معرضون. مفتی شفیع صاحب رحمۃ اللہ علیہ لغو کی تفسیر میں فرماتے ہیں کہ لغو کا معنی ہے ایسی بات، اس کی کال ہمارے جماعت والے کہتے ہیں نا انیسیسری ٹاکس، ایسی بات جس کا کوئی فائدہ ہی نہیں، نہ دین کا نہ دنیا کا، اس کو کہتے ہیں لغو. یا لغو کا اعلیٰ درجہ ہے وہ گناہ کا ہے، اس میں دنیا کا بھی فائدہ نہیں مگر اپنا نقصان ضرور ہے، ٹائم ویسٹ ہو رہا ہے اپنا نقصان، تو اس سے تو پرہیز کرنا واجب ہے، یہ اعلیٰ درجہ ہے. اور اس کا ادنا درجہ یہ ہے کہ اس میں نہ تو فائدہ ہے نہ نقصان ہے، وہ ادنا درجہ ہے، کم از کم کچھ تو فائدہ ہونا چاہیے. اسی لیے سب سے بڑی حدیث جو نبی اکرم صلی اللہ علیہ وسلم کی وہ معارف القرآن میں حضرت مفتی شفیع صاحب نے اس آیت کے تحت نقل فرمائی ہے، وہ من حسن اسلام المرء ترکہ ما لا یعنی، انسان کا اسلام اچھا ہو جاتا ہے کب، جب کہ وہ بے فائدہ چیزوں کو چھوڑ دے. انیسیسری ٹاکس کو اگر چھوڑ دے، ایسی باتیں جس کا کوئی فائدہ نہیں، اور عام طور پر یہ مردوں سے زیادہ عورتوں میں زیادہ ہوتا ہے کہ وہ بیٹھ کر کے زیادہ گپ شپ وغیرہ، بہت ساری ایسی باتیں جس کا نہ دنیا کا فائدہ نہ آخرت کا فائدہ بلکہ اپنا نقصان ہی نقصان ہے. مفتی شفیع صاحب رحمۃ اللہ علیہ اس سے آگے ایک اور بات بیان فرماتے ہیں کہ جب نبی اکرم صلی اللہ علیہ وسلم نے اسی لیے دنیا میں دل کو سجانے کی فکر کی ہے، انسان کا دل سجے، باہر کی سجانے کی فکر نہیں کی، صحابہ کرام کو بتلایا جو کھانا مل جائے کھا لو، جو پینا مل جائے پی لو، جو کپڑے مل جائے پہن لو، کہیں نہیں کہا کہ آپ اتنے بہترین سے بہترین فلاں سے فلاں کھانا کھاؤ، فلاں کرو فلاں کرو، کہیں نہیں. صحابہ کرام کے بارے میں آتا ہے، نبی اکرم صلی اللہ علیہ وسلم کے زمانے میں صحابہ کرام فرماتے ہیں، سفر میں ہمارے پاس کھانا نہیں ہوتا تھا تو ہم درختوں کے پتے چباتے تھے، درختوں کے پتے چباتے تھے. امام ترمذی اس روایت کو نقل فرماتے ہیں، اور اس کی وجہ سے ہمارا پاکھانا بکری کی مینگنی کی طرح ہوتا تھا، یہ صحابہ فرماتے ہیں. لیکن ان کا دل دینی مجاز والا تھا، ہر کام میں، ہر کام میں دینی مجاز ہو، اسی لیے ان کو جیسے آج کل ہوتا ہے کہ فلاں کریم لگاؤ چہرے پر، فلاں کرو، جیسے ہمارے ینگسٹرز ہیں بس اسی سج اور جس ہو، اچھی طرح سج کے نکلو، لیکن فجر کی نماز نہیں پڑھی تو اس کا دل کہاں سجے گا. شفیع صاحب نے بہت اچھی بات کہی، فرمایا کہ اگر اس کا دل نہیں سجا ہے جو کہ پورے بدن کا دلہا ہے، دل کیا ہے؟ پورے بدن کا دلہا ہے، یہ آنکھ کان وغیرہ تو بارات ہے ساتھ میں آنے والے، اصل تو دلہا ہے. اِنَّ فِي الْجَسَدِ لَمُزْغَةً اِذَا صَلُحَتْ صَلُحَ الْجَسَدُ كُلُّ وَإِذَا فَسَدَتْ فَسَدَ الْجَسَدُ كُلُّ. اگر اللہ کے نبی صلی اللہ علیہ وسلم فرمایا تمہارے بدن میں ایک گوشت کا ٹکڑا ہے، اگر وہ ٹھیک ہے تو پورا بدن ٹھیک ہے، اور اگر وہ ٹھیک نہیں ہے تو پورا بدن ٹھیک نہیں ہے. الا وہی القلب، اور وہ ہے تمہارا دل، وہ ہے تمہارا دل. اگر دل سجا ہے تو آدمی ظاہری بات ہے فجر میں اٹھے گا، اٹھ کر اپنی فجر کی نماز پڑھے گا، جہاں دنیاوی اعتبار سے اپنے چہرے کی خوبصورتی کی فکر کرے گا، اللہ فجر کی نماز سے اس کے چہرے کی خوبصورتی بڑھا دیں گے. صحابہ کرام کے بارے میں خود قرآن میں ہے، سیماہم فی وجوہہم من اثر السجود، سجدوں کی وجہ سے، نمازوں کی وجہ سے ان کی پیشانیاں چمکتی ہوگی، ان کے چہرے چمکتے ہوں گے. اور قرآن کریم میں ہے، یوم تبیض وجوہ وتسود وجوہ، بعض چہرے وہ ہوں گے جو کالے ہوں گے قیامت کے لیے، اور بعض چہرے وہ ہوں گے جو سفید ہوں گے. اللہ کے رسول صلی اللہ علیہ وسلم فرماتے ہیں، میں اپنی امت کو آدم علیہ السلام سے لے کر قیامت تک آنے والی امت کے درمیان میں پہچان لوں گا کہ میرا کون تھا، میرا کون تھا، یعنی میرے طریقے پر چلنے والا کون تھا، اس کی پیشانی سے پہچان لوں گا. اور مثال بھی بخاری شریف میں عجیب دی ہے، امام بخاری حدیث کو لائے، نبی اکرم صلی اللہ علیہ وسلم کی جیسے بہت سارے کالے گھوڑے ہو اور اس میں چٹ کپڑا گھورا ہو، یعنی سفید بھی ہو، اس کے سر کے اوپر سفیدی ہو، باقی کالا ہو، ہم پہچان لیں گے کہ یہ چٹ کپڑا گھوڑا ہے، باقی سب کالے ہیں. فرمایا میری امت کا چہرہ وہ سفیدی کی طرح چمکتا ہوگا قیامت کے دن، بسجودہم بسلاتہم جی بسیامہم، ان کے روزوں کی وجہ سے، ان کی نمازوں کی وجہ سے، ان کی عبادتوں کی وجہ سے، غیبت سے بچنے کی وجہ سے، برائیوں سے بچنے کی وجہ سے، حسد سے بچنے کی وجہ سے، زینا سے بچنے کی وجہ سے، یہ نبی اکرم صلی اللہ علیہ وسلم نے بیان فرمایا. معلوم ہوتا ہے کہ چہرہ خوبصورت اس وقت بنے گا. بہت سی مرتبہ کیا ہوتا ہے، آدمی آئی سی یو میں ہوتا ہے، بیمار ہوتا ہے، بہت بیمار ہوتا ہے، تو پھر مرنے کے کچھ دن پہلے آپ دیکھیں گے کہ اس کا چہرہ بہت خوبصورت ہو جاتا ہے، تھوڑا ایکٹنگ بھی ٹھیک ہو جاتا ہے، اب ٹھیک ہو رہے ہیں بھائی، کیسے ہے بھائی، اب ٹھیک ہو رہے ہیں، اور اچانک پھر انتقال ہو جاتا ہے. اکثر ایسا ہوتا ہے، جیسے نبی اکرم صلی اللہ علیہ وسلم کو ایسا ہوا، بہت بیمار رہے پورا ہفتہ، اور آخری صبح آپ صلی اللہ علیہ وسلم نے فجر کی نماز گھر میں پڑھی. صدیق اکبر رضی اللہ تعالی عنہ نے نماز پڑھائی فجر کی، ایسا لگتا تھا کہ اب تو رسول اللہ صلی اللہ علیہ وسلم، اللہ ابوبکر صدیق نماز پڑھ کے گھر میں گئے تو دیکھا آپ تو ماشاءاللہ بہت ٹھیک ہے، بہت ٹھیک. فجر کی نماز صدیق اکبر نے مصلی پر پڑھائی، آپ صلی اللہ علیہ وسلم نے اپنے گھر میں فجر پڑھی، اور چل نہیں سکتے تھے، اٹھ نہیں سکتے تھے، تو آپ آہستہ آہستہ اپنے کھڑکی کے پاس آئے اور دیکھا مسجد میں اور مسکرائے. بخاری شریف مسکرائے. اب یہاں محدثین ابن حجر عسقلانی وغیرہ فرماتے ہیں اللہ معینی جیسے آپ صلی اللہ علیہ وسلم کیوں مسکرائے؟ تو ابن حجر عسقلانی فرماتے ہیں اور بعض محدثین کہ صدیق اکبر رضی اللہ تعالی عنہ کو مصلی پر دیکھا اور مسجد پوری بھری ہوئی ہے تو اللہ کے رسول صلی اللہ علیہ وسلم مسکرائے. جب میں نبوت مجھے ملی تو میں اکیلا تھا, جب مجھے نبوت ملی تو میں اکیلا تھا, دعوت و تبلیغ کا کام میں نے کیا. آج میں آنکھوں سے دیکھ رہا ہوں, میں دنیا سے جا رہا ہوں اور مسجد پوری بھری ہوئی ہے. اس پر اللہ کے رسول صلی اللہ علیہ وسلم کو مسکراہٹ آئی. لیکن حضرت مولانا زکریہ صاحب رحمۃ اللہ علیہ سہران پوری ثم المہاجر المدنی فرماتے ہیں محدثین کا جواب میرے سر اور آنکھوں پر, لیکن اس چکی کے پات کا بھی ایک جواب ہے. حضرت اپنے آپ کو چکی کا پات کہتے تھے. حضرت اپنے آپ کو کیا کہتے تھے؟ چکی کا پات. آپ نے دیکھا ہوگا جو ہندوستان میں پرانے سے وہ ایسے چکی چلاتے تھے تو نیچے کا جو پات ہوتا ہے وہ کیا ہوتا ہے؟ چکی کا پات ہے. اوپر چکی ہوتی ہے, چلاتے ہیں راؤنڈ راؤنڈ, پھر اس میں ڈالتے ہیں تو وہ پیس کر نکلتا ہے, اس کو کہتے ہیں چکی کا پات. اپنے آپ کو کہتے نہیں, کبھی نہیں کہا میں محدث, میں فلاں, میں فلاں نہیں. چکی کے پات کا بھی ایک جواب ہے. اور پھر اس پر واقعہ سناتے تھے کہ ایک پیر تھا اور اس کے جاہل مرید تھے. ایک پیر تھا, اس کے جاہل مرید تھے. پیر جو کہتا تھا سارے جاہل مرید ویسا ہی سنتے تھے. تو ایک مرتبہ دیکھا وہ ایک جگہ پر ایسا بہت بڑا راؤنڈ سرکل بنا ہوا ہے, اور پھر یہ پیر بہت روئے. اس کے بعد پھر بہت ہنسے. تو لوگوں نے کہا حضرت آپ روئے پھر ہنسے. فرمایا اگر میں دنیا میں, میں اس لیے روتا ہوں کہ میں دنیا سے جاؤں گا تو تمہیں جواب کون بتلائے گا, اس کا جواب کون بتلائے گا کہ یہاں سرکل کیوں بنی ہے, یہاں سرکل کیوں بنی ہے؟ حضرت آپ بتائیے نا. کہا ایک بکری کے پیر میں چکی کا پاٹ گھس گیا اور وہ اٹھا کے اس طرح, وہ کہاں بکری بیچاری, وہ کہاں چکی کا پاٹ اٹھائے گی. لیکن جاہل پیر تھا, مرید بھی جاہل تھے, ایسا ہی سمجھایا. تو اپنے آپ کو حضرت جاہل کہتے تھے, میں چکی کے پاٹ کا, یعنی یہ ایک ایسا اللہ اکبر. حالانکہ مولانا زکریہ صاحب رحمۃ اللہ علیہ کا علم, کیسی کیسی کتابیں لکھی ہے, اوجز المسالک کئی جلدوں میں عربی میں لکھی ہے کہ عرب لوگ بھی اپنے منہ میں انگلی ڈالتے ہوں. اوجز المسالک شرح معطا مالک کو لکھا ہے کئی جلدوں میں عربی میں. اور حضرت کی تقریر بخاری, حضرت کی فضائل اعمال, حضرت کی کتنی کتابیں ہیں, اللہ اکبر. لیکن محبت اتنی تھی, کبھی اپنے آپ کو پیش نہیں کیا کہ میں فلاں ہوں, میں فلاں ہوں. اسی لیے میں کہا کرتا ہوں کہ 10 سال مدینہ منورہ میں رہے. کتنے سال رہے؟ 10 سال رہے. اور کہاں بیٹھتے تھے؟ جہاں وہ روزے اقدس ختم ہو جاتا ہے اور کچھ تھوڑا سا حصہ جب نکلتے ہیں سلام پیش کر ادھر ہوتا ہے, جب باب جبرائیل سے اندر میں تھوڑی سی جگہ ہے, وہ اصحاب صفا سے آگے اندر میں, اصحاب صفا اندر جاؤ تو ایک جگہ ہے تھوڑی سی بیٹھنے, وہاں نبی اکرم صلی اللہ علیہ وسلم کی پیر کی طرف پیچھے بیٹھے رہتے تھے عصر سے لے کر عشاء تک. عصر سے لے کر عشاء تک ایک ہی ہیئت میں بیٹھتے تھے اور درود شریف پڑھا کرتے تھے. 10 سال میں اندازہ کیجئے صرف 2 مرتبہ حضرت سلام پیش کرنے کے لیے آگے چہرے پر گئے, وہ وہیں سے سلام پیش کرتے. کہتے تھے زکریا کی مجال نہیں کہ نبی صلی اللہ علیہ وسلم کو کیسے چہرہ دکھاؤں, میں تو گنہگار ہوں, میں تو گنہگار ہوں, میں کیسے چہرہ دکھاؤں ان کو. 10 سال کبھی پیچھے سے سلام پڑھتے, آگے کبھی, چونکہ آپ صلی اللہ علیہ وسلم کا چہرہ ہے نا قبلے کی طرف تو لوگ کھڑے ہو کر پھر سلام پیش کرتے ہیں, کبھی نہیں گئے. صرف 2 مرتبہ گئے, وہ بھی ایک حضرت مولانا یوسف بن نوری صاحب غالباً اور حضرت مولانا اسد مدنی صاحب, اسد مدنی صاحب جو دونوں ایک بار تشریف لائے تھے, ایک مولانا اسد مدنی صاحب, تو کہا مجھے بھی پیچھے پیچھے لے جاؤ. تو ان کا ہاتھ پکڑ, ان کا کندھا پکڑ کر آہستہ آہستہ پھر چہرے کی طرف سلام پیش کر کے نکل گئے. پھر ایک مرتبہ پاکستان کے وہ مولانا یوسف بن نوری صاحب آئے تھے, ان کا بھی کندھا پکڑ کر سلام پہ, اور کہا زکریا اس قابل نہیں تھا کہ اپنا منہ دکھائیں نبی اکرم صلی اللہ علیہ وسلم کو، لیکن تم دونوں جو ہے سید ہو، نبی کی اولاد میں سے ہو، تو باپ اپنی اولاد کو محبت سے دیکھتا ہے تو اولاد کے ساتھ جو ہوگا اس کو بھی محبت سے دیکھ لے گا۔ اس لیے میں دو مرتبہ آپ کے ساتھ سلام پیش کر رہی ہوں۔ مولانا زکریہ صاحب رحمت اللہ علیہ ثم المہاجر المدنی فرماتے ہیں کہ اچکی کے پات کا بھی ایک جواب ہے، وہ کیا جواب ہے؟ فرمایا جب نبی اکرم صلی اللہ علیہ وسلم اس لیے مسکرائے کہ دیکھا کہ مصلے پر صدیق اکبر کھڑے ہیں تو اتنے خوش ہو گئے، اللہ اب تو مجھے اٹھا بھی لے تو کوئی پرواہ نہیں ہے، میرا صدیق ہے، امت کو لک آفٹر کر لے گا، امت کو دیکھ لے گا۔ صدیق اکبر تو صدیق اکبر تھے، اس لیے میں کہا کرتا ہوں اگر دینی مزاج ہو تو دنیا میں بھی تمہیں دین نظر آئے گا، دینی مزاج ہو تو دنیا میں بھی دین نظر آئے گا، لیکن اگر دینی مزاج نہ ہو تو دنیا میں بھی تمہیں دنیا میں بھی دنیا ہی نظر آئے گی، دین نظر نہیں آئے گا۔ جیسے حضرت مولانا اشرف علی صاحب تھانوی رحمۃ اللہ علیہ نے ایک مرتبہ پوچھا کہ بھائی فجر کی کتنی رکعت ہے، فجر کی کتنی رکعت ہے؟ تو ظاہری بات ہے دو سنت ہے اور دو فرض ہے۔ سننے والوں میں سے ایک نے کہا دو اور دو چار روپیے، دیکھو اس کو دین میں بھی دنیا نظر آئی۔ اگر مزاج بنا ہے، دل بنا ہے تو دنیا میں بھی۔ مجھے یاد پڑتا ہے مولانا ابراہیم صاحب دیولا دامت برکات العالیہ، جب میرے والد صاحب کا انتقال ہوا اس وقت، یا میری والدہ کا انتقال اس وقت، میں اور میرے بڑے بھائی شیخ الحدیث مولانا حنیف صاحب دامت برکات ہم بیٹھے ہوئے تھے، اچانک جنازے سے پہلے مولانا ابراہیم صاحب کا دلی مرکز سے فون آیا تعزیت کے لیے بھائی کے اوپر، اور فرمایا حضرت نے حنیف میں جانتا ہوں کہ آپ کی والدہ کا انتقال ہوا، دل کو بڑا صدمہ ہوگا، ماں تو ماں ہوتی ہے نا، انتقال ہوا بہت رونا آتا ہوگا تم بھائیوں کو، بہت رونا آتا ہوگا، لیکن دینی مزاج دیکھو۔ کیا فرمایا؟ اس رونے میں صرف اپنی ماں کے لیے نہ رونا، پوری امت کے لیے رونا۔ کیا فرمایا؟ پوری امت، اس لیے کہ تمہیں جو آنسو نکلیں گے نا، اس آنسو سے اللہ سب کے لیے، اللہ تعالیٰ سب کی مغفرت کر دے گا۔ مزاج ایسا بنا ہے، اپنے لیے نہیں پوری امت کے لیے رونا، اس لیے کہ رونا تو آنے والا ہی ہے، ماں کے انتقال پر کس کو رونا نہیں آئے گا، لیکن اکیلے نہ رونا، پوری امت کو اپنے رونے میں یاد کرنا، یہ دینی مزاج۔ اسی لیے میں اپنی ماں اور بہنوں کو کہا کرتا ہوں کہ گھر تو صاف کرنا ہی کرنا ہے، صبح اٹھتے ہی بستر کو بنانا ہی بنانا ہے، لیکن اگر نیت یہ کر لے، نیت یہ کر لے کہ میرے اللہ کا حکم ہے ان اللہ یحب التوابین ویحب المتطہرین، پاک رکھنے والوں کو، پاک رہنے والوں کو اللہ بہت پسند کرتا ہے، اور نبی اکرم صلی اللہ علیہ وسلم کا بھی حکم ہے کہ اپنے آپ کو، اپنے گھر کو پاک صاف رکھو، گندا نہ رکھو۔ اسی لیے جہاں پر نماز پڑھی جاتی ہے صحابہ کرام اسپیشل اپنے گھر میں ایک جگہ نماز کے لیے متعین فرماتے تھے، بہت ساری روایت بخاری شریف میں بھی ہے، نبی اکرم صلی اللہ علیہ وسلم کو دعوت دیتے تھے آپ تشریف لائیے وہاں کچھ پڑھ لیجئے نماز، پھر ہم اس کو اپنا جائے نماز بنائیں گے، وہاں ڈرٹی نہ ہو، بچے پیشاب نہ کرے، بلا معلوم ہوتا ہے اللہ کے رسول صلی اللہ علیہ وسلم نے صحابہ کرام کو اور صحابیات کو پاکیزگی کا حکم دیا ہے اور قرآن بھی حکم دیتا ہے۔ تو اگر یہ نیت کر لیتی میرے اللہ کا حکم ہے، میرے نبی کا حکم ہے، اس لیے میں گھر کو ہور کر لیتی ہوں، اس لیے میں گھر کو صاف کر لیتی ہوں، یا اس لیے میں بستر کو صاف رکھتی ہوں، تو اس میں صفائی کی صفائی بھی ہو جاتی اور اوپر سے سنت کا ثواب بھی مل جاتا، دونوں چیز ہو جاتی۔ لیکن ہوتا کیا ہے بھائی، آج مہمان آنے والے ہیں ہور کر لو، آج فلاں آنے والے ہیں صاف کر لو، بستر صاف رکھو، فلاں، اس میں نیت ہی نہیں ہے ثواب کی، وہ تو دکھانے کے لیے ہو گیا۔ کس کے لیے ہو گیا؟ دکھانے کے لیے ہو گیا۔ یہی شکل ہے، جیسے حضرت تھانوی رحمۃ اللہ علیہ نے ایک بات عجیب لکھی ہے کہ ایک آدمی نے اپنا مکان بنایا، بہت بہترین بنگلوز بنایا اور چاروں طرف کھڑکیاں رکھی، بہت ساری، ادھر پانچ، ادھر پانچ، ادھر کھڑکیاں رکھی، تو ان کے گھر ایک عالم کا جانا ہوا، پوچھا بھائی بہت ساری کھڑکیاں بنا دی آپ نے، کیا بات ہے؟ کہا بہترین ہوا آئے، ہوا آنے کے لیے ہم نے یہ کھڑکیاں رکھی ہے، حضرت نے فرمایا کاش کہ تو یہ نیت کر لیتا کہ میرے گھر میں اذان کی آواز آئے، میرے گھر میں اذان کی ہوا تو آنے والی ہی ہے، چاہے تو نیت کرے لیکن تو نیت دینی مجاز کی کر لیتا تو پوری زندگی اس گھر میں رہنے کا، اذان کے آنے کا ثواب تجھے ملتا رہتا، دینی مجاز بنے تو. اسی لیے حضرت فرماتے ہیں کہ مفتی شفیع صاحب رحمۃ اللہ علیہ کیا فرماتے ہیں، دینی مزاج ہوگا تو دنیا میں بھی دین نظر آئے گا، اور اگر دینی مزاج نہیں ہوگا تو پھر دنیا میں بھی کیا ہوگا، آپ اس کو اس کے تابع کر دیں گے، دنیا ہی دنیا، بس دین میں بھی دنیا، دین میں بھی دنیا، اور اگر دینی مزاج ہوگا تو دنیا میں بھی آپ کو دین نظر آئے گا. تو میں کہہ رہا تھا کہ حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ ان کا درجہ تو کتنا بڑا تھا. روایت میں آتا ہے حضرت ام المومنین عائشہ رضی اللہ تعالی عنہ فرماتی ہے کہ جب ہم سفر سے واپس آئے اپنے نبی صلی اللہ علیہ وسلم کے ساتھ تو راستے میں کہیں پڑاؤ ہوا، تو رات کا موسم تھا اور بہت زیادہ ستارے نظر آتے تھے. امام بیہقی نے اس روایت کو نقل فرمایا، بہت زیادہ ستارے نظر آتے تھے تو حضرت ام المومنین عائشہ رضی اللہ تعالیٰ عنہا کا دیکھ دل بھی مجاز دینی مجاز والا تھا، دینی مجاز. کیا فرمایا حضرت اپنے نبی سے پوچھ رہے ہیں کہ یہ اتنے زیادہ ستارے نظر آ رہے ہیں، کیا کسی مسلمان کی اتنی نیکیاں ہوگی؟ نیکیوں کی فکر ہے، نیکیوں کی فکر ہے، کیا کسی کی بھی اتنی نیکیاں، یہ ستارے کتنے ہیں، اتنی نیکیاں ہوگی؟ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا ہاں عائشہ، حضرت عمر کی اس سے زیادہ نیکیاں ہوگی رضی اللہ، اس سے زیادہ. تو حضرت عائشہ تھوڑی دیر چونک گئی کہ میرے والد صاحب کا نام نہیں آیا، صدیق اکبر وہ تو سب سے آگے تھے، ان کا نام نہیں آیا. تو پوچھا اللہ کے رسول صلی اللہ علیہ وسلم پھر میرے والد کا کیا ہوا؟ فرمایا تمہارے والد کی ایک رات جو ہجرت کی میرے ساتھ تھی، وہ تین راتیں جو ہجرت میں رہے نا اس گار میں، فرمایا وہ ایک سفر حضرت عمر کی نیکیوں سے بھی زیادہ ہے، ان نیکیوں سے بھی زیادہ ہے. اور صدیق اکبر کے بارے میں خود حضرت عمر نے فرمایا کہ میری زندگی کی نیکیاں ایک طرف اور حضرت صدیق اکبر کی ایک رات ایک طرف. دینی مجاز ہوتا ہے تو پھر اگر ہماری عورتیں اگر چلے گئے کہیں پکنک کے لیے ریور کے پاس یا کہیں ہوٹل میں اور بہت اچھا منظر رات میں نظر آتا ہے، تو بجائے نیکیوں کے پوچھنے کے کہتی بہت اچھا منظر ہے دو رات اور بڑھا دو، یہی تو مجاز ہے، اس ہوٹل میں دو رات اور بڑھا دو. لیکن صحابیات کا دیکھو مجاز کیسے بنا ہے، جب تک شوہر اپنی بیویوں کا دینی مجاز نہیں بنائے گا وہاں تک گھر میں سکون نہیں ہوگا، ورنہ ہر معاملے میں ہر چیز میں پریشانی ہوگی. یہ نہیں ہے، یہ نہیں ہے، یہ نہیں ہے، یہ نہیں ہے، فلاں نہیں ہے، فلاں، ہر چیز پر شکایت ہوگی. کیوں؟ اس لیے کہ شوہر نے دونوں کا دینی مزاج ہونا ضروری ہے اور اس نے اپنی بیوی کا مزاج دینی نہیں بنایا. اگر بیوی دینی مزاج والی ہے تو شوہر کا مسئلہ ہے، شوہر نہیں تو بیوی کا. اگر دونوں دینی مزاج والے ہیں تو پھر گاڑی برابر محبت کے ساتھ چلتی رہے گی کہ جہاں پریشانیاں ہوگی، مشکلیں ہوگی، تنگی ہوگی، وہاں پر وہ صبر کرے گی بلکہ اپنے شوہر کو تسلی دے گی. صحابی فرماتے ہیں کہ میں جب گھر میں کچھ نہیں تھا جاب کے لیے نکلا، اپنی بیوی سے میں نے کہا میں جاب کے لیے جاتا ہوں، دعا کرنا. اس زمانے کی عورتیں جب شوہر جاب کے لیے جاتا تھا تو بیوی سوتی نہیں رہتی تھی، دروازے تک آتی تھی کہ اللہ تمہیں حلال روزی نصیب فرماوے، چاشت کی نماز پڑھ کر دعا کرتی تھی اللہ میرا شوہر کام پر گیا ہوا ہے، جاب پر گیا ہوا ہے، اے اللہ حلال روزی نصیب فرما. اسی لیے کہتے ہیں کہ مزاج اگر حلال روزی کی نیت سے جائے گا تو اس کا کمانا بھی کیا بن جائے گا، دین بن جائے گا. اس کا کھانا بھی کہ بھائی میں اس کھانے سے عبادت کرتا رہوں گا، اس کا کھانا بھی دین بن جائے گا. سوتا ہے کہ میں اس سے اٹھ کر کے تسلی ہوگی، میں چین سے نماز پڑھوں گا، اس کا سونا بھی کیا بن جائے گا، دین بن جائے گا. وہ عورتیں تھی دعائیں کرتی تھی، شوہر حلال روزی کے لیے جاتی تھی، شام کو شوہر آیا کچھ بھی نہیں ملا، کچھ कुछ भी नहीं। दूसरे दिन कहा मैं फिर जाता हूं, शायद आज आज तो कोई जॉब मिल जाए तो साबा में। हजरत इमाम यूसुफ साहब ने लिखा है दूसरे दिन फिर गए, शाम तक कोई जॉब नहीं मिला, वापस खाली हाथ आ गए। तीसरे दिन जाने लगे भूखे हैं, तो जाते हुए बीवी ने जो सेंटेंस कहा है वो दीनी मिजाज बना हुआ था। औरतों का जब दीनी मिजाज बनता है तो अपने शौहर को सही डायरेक्शन दिखाती है और सही रास्ता और तसल्ली देती है। कहां दो दिन हो गए घर में कोई खाना नहीं है, कहीं ऐसा ना हो कि तुम मेरी मोहब्बत में, क्या फरमाया, कहीं ऐसा ना हो कि तुम मेरी मोहब्बत में कहीं से हराम रोजी लेकर घर में आओ, हराम रोजी घर में न लाना, मिल जाए जॉब ठीक है, नहीं तो वापस आ जाना, हम सबर करेंगे। ये दीनी मिजाज बना, दीनी मिजाज बना हुआ है। अबू सलमा और उम्मे सलमा का मसला है तो साहबा में लिखा है, अजीब। अबू सलमा को आने दिया, हिजरत हो गई, लेकिन उम्मे सलमा को रोक लिया गया वहां पर। तो जब वो वापस, जब वो कहीं किसी तरीके से भी वापस आ गई हिजरत करके, तो सबसे पहले अपने शौहर के पास नहीं गई, सबसे पहले कहां गई, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम। इसीलिए पहली हदीस इमाम बुखारी की है, इन्नमल आमालु फमन कानत हिजरतहु इला दुनिया युसीबुहा वमन कानत हिजरत, जिसने दुनिया के लिए हिजरत की है उसको उसकी दुनिया मिल गई, दीन नहीं मिला, और जिसने दीन के लिए हिजरत की है उसको दीन। इन्होंने हिजरत की किसके लिए, अल्लाह रसूल सल्लल्लाहु अलैहि वसल्लम के लिए। पहले अल्लाह के रसूल के पास आई, अपनी कारगुजारी सुनाई, और फिर उसके बाद शोहर के पास गई और कहा अगर अगर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के लिए अगर आप मुझे हिजरत करने न देते तो मैं तुम्हारे पास ना आती। मैंने तो हिजरत की है किसके लिए, किसके लिए, अल्लाह रसूल सल्लल्लाहु अलैहि वसल्लम के। ये मिजाज बना हुआ था। नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने में मेहमान थे, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाया कौन है जो मेरे इन मेहमानों को आज खाने के लिए ले जाए। अबू तलहा गालिबन रज़ियल्लाहु तआला अन्हु है, इस बात को भी है तो सहाबा और फज़ाइल आमाल में लिखा है, अबू तलहा रज़ियल्लाहु तआला अन्हु फरमाते हैं, अल्लाह अकबर, बहुत अजीब बात, फरमाया मैं ले जाता हूं अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम। देखो घर पर पहुंचे, बीवी से पूछा घर में कुछ खाना है, खाना है तो कहा इतना है कि बच्चे खा सकते, हम दोनों खा लेंगे, मेहमान के लिए तो कुछ भी नहीं है। फरमाया ठीक है, लेकिन मिजाज बनाया था दीनी मिजाज अपनी बीवी का, तो क्या कहा शोहर ने, बच्चों को समझा बुझा कर सुला दो और मैं खाने बैठ जाऊंगा मेहमान के साथ, मैं खाली खाली हाथ ले जाऊंगा प्लेट में और अपने मुंह में खाऊंगा नहीं, आप आना खाने के शुरू में ही, और दिया बत्ती जो होती है उसको कुछ दुरुस्त करने के बहाने से उसको बुझा देना, ताकि अंधेरे में उनको ऐसा लगे मैं भी खा रहा हूं, ताकि वो लोग पेट भरकर खाना खा ले, मैं और आप भूखे रहे कुछ भी नहीं, मैं और आप भूखे रहे, बच्चे भूखे, लेकिन मेरे नबी के मेहमान भूखे नहीं रहने चाहिए थे। तो बीवी ने कहा बिल्कुल ठीक है जी, अगर आज की औरतें होती तो क्या कहती, घर में तो बच्चे घंटी चाटते हैं और बाहर सबको देते हैं, यही तो मिजाज, कितनी फिक्र, तो देखो एक गरीब भूखा हो रहा उसको खिला, ऐसे हजारों वाकयात है सुबह जा रहे फजर के बाद। अल्लाह के रसूल साहब ने फरमाया अबू तलहा तुम्हारे लिए तो अल्लाह पाक ने आसमान से आयत उतार दी, अल्लाह कैसे वही सिरून अला अनफुसिन वलो कान बिहिम खसासा, अपने खास खास घर में उसके बावजूद भी अपने ऊपर दूसरे को तरजीह और प्रेफरेंस देते हैं, खाना खिलाते हैं। ये मिजाज था। और नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने में एक औरत को मिर्गी की बीमारी थी, फिट्स की बीमारी, तो वो आई और आने के बाद कहा अल्लाह के हबीब ऐसा कीजिए ना, मेरे लिए दुआ कर दीजिए कि मैं ठीक हो जाऊं। अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम फरमाया, बुखारी शरीफ में हदीस है, फरमाया तुम सबर करो, अल्लाह तुम्हें जन्नत अता फरमाएंगे, जन्नतुल फिरदौस अता फरमाएंगे। फरमाया ठीक है अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, ठीक है अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, ठीक है आप दुआ तो कर दीजिए कम से कम इतनी कि जब मुझे फिट्स आए तो मेरा बदन न खुले, यानी सतर न खुले। आज की अगर औरतें होती, मिजाज दीनी बना हुआ न होता मेरी माए और बहने, तो यूं कहती, और आज आज का अगर मर्द भी होता, औरत नहीं मर्द भी होता, तो यूं कहते दुआ कर दीजिए कि मैं ठीक भी हो जाऊं, जन्नत भी मिल जाए, दोनों लड्डू खा लूं मैं। लेकिन देखो मिजाज कैसा है, जन्नत मुझे मिलेगी मैं सब्र करूंगी। अल्लाह के रसूल से हाथ उठाया, ए अल्लाह मरते दम तक इस औरत का सतर न खुले। जब भी फिट्स आती थी उस औरत का सतर कभी नहीं खुला, हालांकि खतरनाक बीमारी है, कभी नहीं खुला। तो मैं कह रहा था अगर दिल बना है, اللہ کے رسول صلی اللہ علیہ وسلم نے دل کو سجانے کا حکم دیا ہے کہ دل دلہا ہے، اگر یہ سج گیا تو پھر یوم لا ينفع مال ولا بنون الا من اتى الله بقلب سلیم، بقلب سلیم۔ او میرے بھائیوں، قیامت کے دن، او میری بہنوں، او میری ماؤں، قیامت کے دن جہنم میں اپنے اعمال ہی آگ بنیں گے، جنت میں اپنے اعمال ہی جنت کے باغات بنیں گے۔ یہ روایت سے ثابت ہے۔ نبی اکرم صلی اللہ علیہ وسلم معراج میں گئے، واپسی میں ابراہیم علیہ السلام سے ملاقات ہوئی، صحیح حدیث ہے، کیا فرمایا؟ اللہ کے حبیب، آپ کی امت کو میرا سلام کہنا، اور یوں کہنا، جنت تو چٹیل میدان ہے، تم سبحان اللہ پڑھو گے، تم الحمدللہ پڑھو گے، تم ذکر و تسبیحات کرو گے، اس کی وجہ سے اللہ تمہاری اس تسبیحات سے، تمہارے اعمال سے، تمہاری جنت میں اللہ باغات کو لگا دے گا۔ اور جہنم میں خود قرآن کہہ رہا ہے، ان الذین یاکلون اموال الیتامى ظلما یاکلون فی بطونہم نارا، جو آدمی یتیم کا مال کھا لیتا ہے، جو بیواؤں کا مال کھا لیتا ہے، جو بہنوں کا مال کھا لیتا ہے، جو کسی مسلمان کا مال کھا لیتا ہے، کسی کی دولت کو حذف کر لیتا ہے، اور یتیموں کے بارے میں خصوصاً فرمایا، ان وہ اپنے پیٹ میں مال نہیں کھا رہا ہے، وہ اپنے پیٹ میں کھانا نہیں کھا رہا ہے اس پیسے سے، بلکہ اپنے پیٹ میں جہنم کی آگ کھا رہا ہے۔ یہی اعمال، یہی پیسے، یوم یحما علیہا، قرآن میں ہے، فی نار جہنم فتقوا بها جباههم وجنوبهم وظهورهم هذا ما كنستم لانفسكم، زکات نہیں دو گے اپنے مال میں سے، تو یہی مال قیامت کے دن جہنم میں آئے گا، یہی مال، دوسرا نہیں، یہی سونا، یہی چاندی، یہی پاؤنڈ، یہی ڈالر، یہی دنیا جہنم میں آئے گی، اور تم سے بات کرے گی، ہم سے وہ بات کرے گی، کیا کہے گی؟ میں تیرا خزانہ، میں تیرا سونا، میں تیرا ڈالر، میں تیرا پاؤنڈ، میں ہی، تو نے میرے اندر سے زکات نہیں نکالی، آج اللہ پاک نے تیرے ہی مال کو تیرے لیے عذاب بنا دیا، اور اسی مال کو گرم کر کے یہاں لگایا جائے گا۔ قرآن کریم میں جنوبہم، پیچھے کا بھی ذکر، یہاں اور اس کی پیشانی کو داغا جائے گا، اور بخاری شریف میں ہے کہ وہ مال اس کا گنجا سانپ بنے گا، اور وہ خود بات کرے گا، وہ سانپ، انا کنزک انا مالک، میں تیرا ہی خزانہ ہوں، میں تیرا ہی مال ہوں، آج تجھے میں ڈھسنے والا۔ معلوم ہوتا ہے اپنے اعمال یہی قیامت کے دن کام آنے والے، قبر میں بھی، حشر میں بھی، اور حساب کتاب کے وقت بھی، اور جنت جہنم کے اندر بھی۔ جیسے جیسے اعمال ہوں گے اور جیسے جیسے دل کو سجائے ہوں گے، ویسے فیصلہ ہوگا۔ قرآن کریم کی آگے آیت، امام نبی رحمت اللہ علیہ بہن فرماتے ہیں، ان السمع والبصر والفؤاد کل اولائک کان عنہ مسئولا، اے کان تجھ سے بھی سوال کیا جائے گا، اے آنکھ تجھ سے بھی سوال کیا جائے گا، اے زبان تجھ سے بھی پوچھا جائے گا، اے دل والفؤاد تجھ سے بھی پوچھا جائے گا، تم نے کیا 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 ہے دنیا کے اندر میں۔ اس لیے ہمیشہ یاد رکھو، اگر دل بنا ہوا ہے تو پھر غیبت کی مجلس میں بیٹھو گے، نہیں سننا، بس بند کر دو بھائی، یا پھر وہاں سے اٹھ کے کیا ہے چلے گئے۔ حسد، اس کا تعلق بھی یہاں سے، بغض، اس کا تعلق بھی دل سے، نفرت، اس کا بھی کسی کے، اگر دل بن چکا ہے، اگر دل بن چکا ہے تو گرے ہوئے کو اٹھا کر چلانے میں آپ کو مزہ آئے گا، اگر دل بنا ہوا ہے تو غریب کو کھانا کھلانے میں آپ کو خوشی ہوگی، اگر دل بنا ہوا ہے تو بیوہ کی مدد کرنے میں آپ کو خوشی ہوگی، اگر دل بنا ہوا ہے تو قرآن کی تلاوت میں تمہارا دل لگے گا، اگر دل بنا ہوا ہے تو نماز میں تمہارا دل لگے گا، اگر دل بنا ہوا ہے تو نیکی کے کام میں تمہیں مزہ آئے گا، مسجد میں بیٹھنے میں مزہ آئے گا، مسجد سے بھاگنا نہیں، بیٹھنے میں مزہ آئے گا، میں زیادہ بیٹھوں، زیادہ پڑھوں، زیادہ کروں، زیادہ یہ کروں، اگر دل لگا ہوا ہے تو اللہ کے راستے میں نکلنے کے بعد دین کے کام کرنے میں مزہ آئے گا، اور بس دھن سوار رہے گی یہ بات، اور اگر دل بنا ہوا نہیں ہے تو سوچے گا کب میں کسی کی عزت لوٹ لوں، پھر مزہ آتا ہے، پھر مزہ آتا ہے، کسی کی بیٹی کی طلاق ہو جائے تو ہنستا ہے، کسی کو کینسر کی بیماری لگ جائے تو ہنستا ہے، کوئی ہاسپٹل میں ڈال دیا ہنستا ہے، کسی کی بلڈنگ بال تباہ ہو گیا ہنستا ہے، مزہ آتی ہے، کسی کی عزت لٹنے میں، किसी के जलील करने में उसे मजा आता है, किसी की बुराई करने में उसे मजा आता है, किसी की बुराई सुनने में उसे मजा आता है, किसी के साथ हसद करने में, किसी के पास अगर माल है तो उसके माल पर हसद करने में, किसी के पास अगर दौलत और इल्म है तो उसके इल्म की हसद करने में उसको मजा आता है। यह कब है? जबकि दिल बना हुआ ना हो, दिल बना हुआ ना हो। हाँ, मौलाना याकूब साहब नानोतवी रहमतुल्लाह अलैह की बात मुझे याद आ गई। फरमाया ये लिफाफा हो, सुफैर लिफाफा, इसकी तारीफ नहीं की जाती, लिफाफे के अंदर क्या लिखा है उसको देखा जाएगा। और मेरी बात समझ आ रही है? लिफाफा तो सुफेद है, वो तो उसको देखकर तारीफ नहीं, तो बहुत अच्छा लिफाफा, अंदर में देखो ये पुलिस का लेटर है या किसी आलिम का लेटर है, फिर पता चलेगा। इसी तरह बादाम के बारे में हजरत ने समझाया, बादाम का ऊपर का छिलका देखकर खूबसूरत चमकता है, उसकी तारीफ नहीं होती, अंदर में जो मग्ज है, बादाम है, वो कड़वी है या मीठी है, उसको देखकर फैसला किया जाएगा। फरमाया तुम्हारा फैसला आज नहीं होगा, जाहिर खूबसूरत है, बहुत अच्छी खूबसूरत बनाया सजाया सब कुछ, लेकिन दिल नहीं बना है तो फरमाया कब्र ही से पता चल जाएगा। कुरान की आयत की तरफ इशारा, अफला यालमु इजा बुसिरा मा फिल कुबूर व हुस्सिला मा फिस सुदूर। जब कब्र में तुम्हें रख दिया जाएगा, तुम्हें पता है कि वहां क्या होगा, कब्र से जब सुलाए जाओगे तो जो कुछ तुम्हारे सीनों में होगा वो जाहिर हो जाएगा, सही है या गलत है, और फैसला उसी पर होगा, मेरे कपड़ों पर नहीं, मेरे सजाने पर नहीं, दुनिया के मेकअप पर नहीं, दुनिया की क्रीमों पर नहीं, दुनिया की खूबसूरतियों पर नहीं, फैसला होगा दिल के सजाने पर। इसीलिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बार बार फरमाया और क्या तकवा हा होना हा होना हा होना, तकवा यहां होना चाहिए, तकवा यहां होना चाहिए। यस, इसीलिए हजरत जी मौलाना इनामुल हसन साहब रहमतुल्लाह अलैह दारुल देवबंद में हजरत का बयान था, प्रोग्राम था, तो हजरत ने तलबा से पूछा हदीस किसको कहते हैं, क्या पूछा हदीस किसको कहते हैं, सारे तलबा कोई ये तारीफ कर रहा है हदीस की, कोई ये कौल रसूल सल्लल्लाहु अलैहि वसल्लम फैले रसूल सल्लल्लाहु अलैहि वसल्लम जी, और कोई क्या तारीफ कोई क्या तारीफ। हजरत ने फरमाया सुनो, सारी तारीफ लिखी हुई अपनी जगह सही है, मैं सुनाता हूं कि हदीस किसको कहते हैं। फरमाया हदीस किसको कहते हैं, हदीस पढ़ने के बाद दिल में अल्लाह आ जाए, क्या फरमाया, दिल में अल्लाह आ जाए और पेशानी के बाल से लेकर पैर के तक जी पैर तक मोहम्मद रसूलुल्लाह की जिंदगी आ जाए, यह हदीस है, यह हदीस है जी, दिल में अल्लाह हो और मेरा बदन जो उसकी चाल ढाल हर चीज नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के तरीके के मुताबिक हो, यह हदीस है कि तुम लोगों ने बुखारी पढ़ ली, मुस्लिम पढ़ ली, तिर्मिजी पढ़ ली, अबू दाऊद शरीफ पढ़ ली, बहुत सारी हदीसें सुन ली पढ़ ली, लेकिन दिल के अंदर में अल्लाह नहीं है तो फिर नमाज नहीं पढ़ोगे, रोजा नहीं रखोगे, किसी का माल, किसी का हसद, गीबत, खुला और खुला और खुला। याद रखो ये चीजें हमें बचाने वाली नहीं है, बचाएगी तो वो दिल और नेक आमाल है, नेक आमाल है, नेक आमाल है। इन्नल्लज़ीन आमनु वअमिलुस्सालिहाति लहुम जन्नातुन तजरी मिन तहतिहल अनहार ज़ालिकल फौज़ुल अज़ीम। और एक जगह फरमाया कुल्लु नफ्सिन ज़ाइक़तुल मौत वइन्नमा तुवफ़ौना उजूरकुम यौमल क़ियामा फमन ज़ुहज़िहा अनिन नार वउदख़िलल जन्नता फ़क़द फ़ाज़। जो जहन्नम में चला गया खत्म हो गया, जल गया खत्म हो गया, बर्बाद तबाह हो जाएगा ये, और जो आदमी जन्नत में चला गया वो कामयाब हो गया। अल्लाह हम सब की हिफाजत फरमाए। इसलिए इस हदीस में सबसे पहली हदीस अबू दर्दा की, फरमाते रजी अल्लाह तआला अनु नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया मन रद्द अन इर्ज़ अखीही रद्द अल्लाह अन वजी नार यौमल क़ियामा। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम इशारा फरमाया जिस शख्स ने अपने मुसलमान भाई की इज्जत का दिफा किया, दिल बना हो तो फिर मुसलमान पड़ोसी को तकलीफ फौरन पहुंच गया, किसी मुसलमान को तकलीफ है फौरन पहुंच गया, फुला फौरन पहुंच गया, किसी की मदद फौरन पहुंच गया। इसीलिए हमारे उस्ताद फरमाते थे एक आदमी जानता हो टायर कैसे फिक्स करना जानता है और उसकी गाड़ी के टायर पंक्चर हो गया तो ऐसी सूरत में जाने वाला यह सोचे यार इसको खबर है कैसे करना है, लेकिन एक आदमी जाहिल उसको पता नहीं और खड़ा किया उसकी मदद की। फरमाया सबसे बेहतर वो है जो जानने वाले की मदद करे ना, उसकी भी मदद करने का सवाब, लेकिन जो जानता लोग ये समझते यार ऐसे ही खड़े होंगे चलो उसको, कितनी जगह ऐसा होता है। फरमाया दिल में अगर अल्लाह है तो ऐसी सूरत में अल्लाह के रसूल की उम्मत की फिक्र होगी कि मेरा पड़ोसी नमाज नहीं पढ़ता, मेरा फुला मोहल्ले वाला नमाज नहीं पढ़ता, फुला आदमी ये काम करता है, फुला ड्रग्स लेता है, चलो मैं थोड़ी उसकी तबलीग कर लूं, थोड़ी बात कर लूं मोहब्बत और प्यार के साथ, बात बात में उसको दीन की बात समझा दूं, मजे के मजे भी आ जाए और बात भी उसके कानों में पड़ जाए, बात भी जैसे कहते हैं एक बुजुर्ग वुजू कर रहे थे और दूसरे से इधर इधर आओ, उसका वुजू बराबर नहीं था तो यूं नहीं कहा ऐसा कर नहीं नहीं इधर आओ भाई मेरा वुजू देखो मैं कहां गलती हूं मुझे बताओ, अपना वुजू दिखा रहे हैं, हालांकि उनको तो वुजू आता था लेकिन तरीका देखो अपना। यही तो बात अल्लाह ने हजरत मूसा अलैहिस्सलाम को कही थी, फिरौन के पास जाओ बड़ा नाफरमान लेकिन तरह नरमी से बात करना, अच्छी तरह बात करना, नरमी से बात करना। फिरौन को कौन था वो रब का दावा करने वाला, उसके बारे में तब्बत यदा अबी लहब के बारे में क्या फरमाया इमाम राजी ने कि वहां कुल औऊज़ु बिरब्बिन नास कुल औऊज़ु बिरब्बिल फलक कुल हुवल्लाहु अहद कुल तब, इसलिए कि उसने तो नबी को बद्दुआ दी थी कि तुमने पहाड़ी पर बुलाकर दावत तबलीग का ऐलान किया तेरा हाथ टूट जाए तो अल्लाह अल्लाह कह सकते थे मेरे नबी तुम उनको बताओ कुल तब्बत यदा अबी लहब कह देते लेकिन नहीं कहा, हालांकि ऊपर से देखो कुल औऊज़ु बिरब्बिन नास कुल औऊज़ु बिरब्बिल फलक कुल औऊज़ु कुल हुवल्लाह यहां भी कुल कह रहे नहीं, अल्लाह ने कहता नहीं 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 कोई ऐसा न कहे कयामत तक के नबी के नबी का चचा चचा का एहसान है नबी के ऊपर, कयामत तक लोग कहेंगे देखो अपने मोहसिन को भी तब्बत यदा अबी लहब कहा कि तेरा हाथ टूटे तो नबी तुम साइड पर हट जाओ, मैं अल्लाह डायरेक्ट उसको कहूंगा ताकि कयामत तक मेरे नबी तुम पर कोई उंगली ना उठाए। नरमी क्या अंदाज था समझाने का, यहां पर देख लीजिए क्या फरमाते हैं मेरा वुजू देखो ना, उसने देखा कि हजरत का वजू तो मेरा ये बराबर नहीं है तो उसका वजू सही हो गया। ये तरीका फरमाया मन रद्द अन इर्ज़ाकी रद्द अल्लाह अन वजी नार यौमल क़ियामा, जिसने अपने मुसलमान भाई की इज्जत का दिफा किया अल्लाह कयामत के दिन उसके चेहरे से जहन्नम की आग को दूर कर देगा, कयामत के दिन जहन्नम की आग से उसके चेहरे को दूर कर देगा। तिर्मिज़ी शरीफ की हदीस है, इसीलिए हदीस में आता है मन नसर खाहु अल मुस्लिम बिल गैब नसरहुल्लाह फिद दुनिया वल आखिरा, जो अपने मुसलमान भाई की उसके पीठ पीछे मदद कर दे, गैब पता भी नहीं चल मदद कर दी उसकी, फरमाया अल्लाह उसकी दुनिया में भी मदद करेगा और आखिरत में मदद करेगा। एक हदीस में फरमाया मन दब्बन इर्ज अखीही बिल गैबती कान हक्कन अलल्लाह अन युअतिकहू मिनन नार, जो शख्स अपने मुसलमान की इज्जत रेजी से लोगों को रोकेगा भाई ऐसा ना करो उसकी क्यों इबत कर दो उसकी क्यों बुराए उसको क्यों मार दो उसको क्यों गाली दे उसको रोकेगा, खुदा तबारक व ताला उस बात का हक अल्लाह के यहां उस बात का हक होगा कि अल्लाह उसको जहन्नम से आजाद कर दे, जाओ तेरा तू जहन्नम में नहीं जाएगा। ये रिवायत में आता है मन हमा इर्ज अखी फी दुनिया बासल्लाहु अज़्ज़ा वजल मलकन यहमी अनि नार, अल्लाहु अकबर, जो शख्स दुनिया में अपने मुसलमान भाई की इज्जत को बचाएगा अल्लाह कयामत के दिन एक फरिश्ता उसके साथ कर देगा, फरिश्ता जाओ उसके साथ जहन्नम से बचाओ उसको, उसको जहन्नम की टपिश भी नहीं लेनी चाहिए इसको जन्नत में ले जाओ। इमाम गजाली फरमाते हैं अस्सा की तो शरीकुल मगताब, जो शख्स चुप बैठा रहा उसको भी मिसल गीबत करने वाले के गुना होगा, बैठकर लोग गीबत कर रहे हैं एक आदमी सुन रहा है उसको भी गीबत का गुनाह होगा। इसलिए इस किस्म की बुराई से अल्लाह हम सबकी हिफाजत फरमाए। ये बात मैंने इसलिए आज का बाब है, रमजान आ रहा है, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि जो आदमी रमजान में भूखा रहा प्यासा रहा लेकिन साथ में गीबतें और बुराइयां करता रहा तो मुझे उसकी रोजे की जरूरत नहीं है। अरे भाई लंबा लंबे रोजे रखते हैं लेकिन सारा दिन गीबत करते हैं तो ऐसे रोजे अल्लाह के मकबूल नहीं होते, कोई सवाब नहीं है, सही हदीस है। इसलिए अल्लाह तबारक व ताला इस आने वाले महीने को हमारे लिए रहमत का महीना बनाए और मगफिरत का महीना बनाए, इतकुम मिनन नार का महीना बनाए और जहन्नम से आजादी का महीना बनाए। इंशाल्लाह आइंदा वेनसडे है कि रमजान होगी है ना, नहीं है ठीक है, इंशाल्लाह रमजान में भी शायद उस वेनसडे को शेख साहब का प्रोग्राम होगा वेनसडे को इंशाल्लाह, अभी से औरतों को बता अगर रमजान शुरू हो गई तो उस बुध के दिन औरतों का प्रोग्राम हमारे भाई हजरत मौलाना हनीफ साहब दामत बरकातुल आलिया जो यहाँ 5 दिन के लिए आने वाले हैं, पहले 5 दिन रमजान के असर के बाद रोजाना उनका प्रोग्राम होगा, लेकिन वेनसडे को इंशाल्लाह लेडीज प्रोग्राम में भी हजरत का बयान होगा इंशाल्लाह इंशाल्लाह। जिंदगी बाकी रही, अल्लाह पाक हम सबको अमल की तौफीक अता फरमाए। अल्लाहुम्मा लक्या रब्बी लकल हम्दु कमा यंबगी लि जलाल वजहिक वली अजीम सुल्तानिक या अरहमुर राहिमीन या ذل الجلال والاكرام या हन्नान या मन्नान या बदी السماوات والارض। अल्लाहुम्मा सल्ली व सल्लिम दाइमन अबदन अबदा अला हबीबिक खैरिल खल्क कुल्लिहिम। ऐ अल्लाह हमारे गुनाहों को माफ फरमा। अल्लाह तेरी तौफीक से हम तेरे प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम की बातों को सुनने के लिए दर से हदीस में बैठे हैं। अल्लाह हमारा बैठना कबूल फरमा। तेरे हबीब ने दुआ फरमाई, जो लोग मेरी हदीस को सुने दूसरों को पहुंचाए। ए अल्लाह तेरे हबीब की दुआ है, तो उनके चेहरों को तरोताज़ा कर दे, तो उनके चेहरे को खूबसूरत कर दे। ए अल्लाह तेरे हदीस के दर्स में बैठकर हम सुन रहे हैं, ए अल्लाह हमारे चेहरों पर हमारे दिलों में ए अल्लाह तेरे नूर से तरोताजगी अता फरमा, खूबसूरती नसीब फरमा। या अल्लाह हमारे दिलों को पाक फरमा, साफ फरमा, हर गुनाहों से पाक फरमा। अल्लाहुल आलमीन तेरी खुसूसी रहमत और नूर हमारे दिलों में उतार दे। ए अल्लाह हमारे दिलों को मुनव्वर फरमा। अल्लाहुल आलमीन ए अल्लाह हमें नेक आमाल सालिहात की तौफीक नसीब फरमा। अल्लाह हमारे वालिदैन की मगफिरत फरमा, हमारे असातिज़ा और मशाइख और इस पूरे मजमे की मगफिरत फरमा। दूर दूर से हमारी माएँ और बहनें भी आई हुई है अपने कामकाज को आगे पीछे करके, बहुत सारे भाई दूर दूर से आते हैं। अल्लाह सबका आना कबूल फरमा, सबका बैठना कबूल फरमा, सबका सुनना कबूल फरमा। ए अल्लाह दीन के काम की फिक्र नसीब फरमा, दीन के काम में जो लगे हुए हैं सबको कबूल फरमा, जिस लाइन से दीन का काम हो रहा है सबको कबूल फरमा। इलाहुल आलमीन मसाजिद में, मदरसों में, मकातिब में, खानकाहों में, मरकजों में जितना दीन का काम हो रहा है और जमातें बाहर निकल रही है और निकलेगी और निकलती रहेगी, अल्लाह सबको कबूल फरमा। सबका चलना, सबका निकलना ऐ अल्लाह कदम कदम को हिदायत का जरिया बना। ऐ अल्लाह उम्मत के हाल पर रहम फरमा, उम्मत के हाल पर रहम फरमा। ऐ अल्लाह हम सब के लिए हिदायत के फैसले फरमा, तेरे प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम की हदीस की बरकत से हम सब के लिए हिदायत के फैसले फरमा, रहमत के बरकतों के फैसले फरमा। या अल्लाह हमारी मस्जिद को आबाद फरमा, मस्जिदों को आबाद फरमा, आबाद फरमा, आबाद फरमा। हमारे नौजवान बेटे और नौजवान बेटियों को दीन की तरफ मुतवज्जे फरमा, उनके दिलों में इलाहुल आलमीन तेरे नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों की मोहब्बत पैदा फरमा, दीन की मोहब्बत पैदा फरमा, अल्लाह के रास्ते में निकलने की मोहब्बत पैदा फरमा। या अल्लाह, ऐ अल्लाह हम सबको कबूल फरमा। या अल्लाह जो बीमार उन्हें शिफा अता फरमा, जो बीमार उन्हें शिफा अता फरमा, जो परेशान हाल उनकी परेशानियों को दूर फरमा, जो मकरूज है कर्ज से सुबुख दोषी अता फरमा। या अल्लाह या रहमान अपनी खुसूसी रहमत में हम सबको बिठा ले। अल्लाह हम सब पर रहमत की चादर डाल दे। अल्लाह हमें शैतान और नफ्स के हवाले न फरमा। अल्लाह हमसे राजी हो जा, हमसे राजी हो जा, हमें अपना बना ले। तू हमारा बन जा, तू हमारा बन जा, अपने नेक और सालिहीन बंदों में शामिल फरमा, जाकिरीन बंदों में शामिल फरमा, अपने औलिया में शामिल फरमा। हमारी औलादों को हमारी आंखों की ठंडक बना, हाफिज कुरान बना, आलिम दीन बना, दीन के दाई बना, मुखलिस बना, उलमा सुलह और अवलिया में से बना। हमारे घरों के झगड़ों को खत्म फरमा, आपस में मोहब्बत मवद्दत नसीब फरमा। ऐ अल्लाह हलाल रोजी नसीब फरमा, हराम से हम सब की हिफाजत फरमा। ऐ अल्लाह मरते दम तक ईमान पर कायम दाइम फरमा, और जब मौत आए तेरी रजा वाली मौत, जबान पर कलमा ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हो, हर एक को अपने अपने वक्त पर खातिमा बिल खैर नसीब फरमा। ऐ अल्लाह अपने फजल व करम से, ऐ अल्लाह अपने फजल व करम से जो मांगा वो भी अता फरमा, जो न मांग सके वो भी अता फरमा। नबी सल्लल्लाहु अलैहि वसल्लम के सदके और इन मुखलिसीन की आमीन के साथ हम सब की आमीन को मिलाकर हमारी दुआ और तौबा को कबूल फरमा ले। वसल्लल्लाहु तआला अला सय्यिदिना मुहम्मद व अलैहि वसल्लम।